وفوض امري الى الله ان الله بصير بالعباد ولا حول ولا قوه الا بالله العلي العظيم اعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الواحد الاحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد والصلاه والسلام على افضل العدد العبد المؤيد والرسول المسدد المصطفى الامجد المحمود الاحمد ابي القاسم محمد واهل بيته الطيبين الطاهرين المعصومين الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل على محمد ورحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين أما بعد فقد قال الله بسم الله الرحمن الرحيم وما أرسلناك إلا كافة للناس بشيرا ونذيرا ولكن أكثر الناس لا يعلمون صلوات الله محمد وعلى محمد ہم نے یہ گفتگو شروع کی تھی محرم سے پہلے مورل سائنس سے متعلق برادرز آر ہیئر آئی تھنک آئی ہیو ٹو سیچ اٹ لٹل بٹ ان انگلش آلسو پلیز ویلکم سلوات پڑھی محمد عالم On the eve of the birth of our beloved Prophet Muhammad sallallahu alaihi wa sallam, Allahumma salli ala Muhammad. Our method of invitation towards Islam, I was talking a little bit about it, and some of the brothers, they called me and they had concern about it, and give us some insight about the detail, how to invite in such a complex time, and is it easy to be away from the reality of life? I was saying we should be very careful when we invite, exclusively when we talk about the atrocities which is committed by the companion of the prophets, and also some of the Muslim brothers, majority of the Muslim brothers, they believe in the subject of Tabarra came, and how should we deal with this subject, should we talk about it or not. So my insight is, my conviction is, Quran is full of tabarra. Quran is full of tawalla. That each and every day when we pray namaz, we do tawalla, we do tabarra. Ehdana sirat al-mustaqim, wa Allah guide us towards right path. Sirat al-ladhina an'amta alayhim tawalla. Ghayri al-maghdubi alayhim wal-addallin is tabarra. And look at the approach of Quran. It is a universal approach. Denying and giving, keeping ourselves aloof from the people, those who are not good. Not giving the names of the people. Salawat Pari Muhammad wa Ali Muhammad. And that is the universal message of Islam. Islam is always talks about the reality, not the personality. Even when we see the stories of the Quran, we encounter many, many stories. We have more than 286 stories in the Holy Quran, and today namaz to salat time is I think 8:32, and we are going to go until 8:45. Don't worry, because fazila of maghrib is until 45 minutes plus, so we don't need to worry. Be with me, I am already a member, I am going to come out of this audience. Salawat padhi Muhammad wale Muhammad par. So how the method of Quran is, we have to seek. Quran is a universal message. Message of the Prophet is universal. And on that night, I had no time to discuss this. If a person, for example, if a scholar wants to understand the life of the Prophet, and the person who started his mission in a remote area of Arab, and his mission, his message has spread from east to west, north to south. Those who are in political science or social science, it is astonishing to discover such an immense impact on humanity. It is because of the message of the messenger. The message is universal message. Number one, not to have anyone as a deity as a decision making power on you, but Allah subhanahu wa ta'ala. That was the message of the Prophet. And he, when he started his mission, you know that in Mecca, in Khana Kaaba, there were many idols were there. And he never started smashing the idols until the Fath Makkah. That means even after disclosing himself as a prophet at the age of 40, still he never smashed the idols. And he has to migrate from Mecca to Medina. He stayed in Medina and he fought about 86 minor major wars. And when he conquered Mecca, then he had the chance to discover the majority of Meccans are the believers. Now there is no use of the idols. It is the time to smash. The lesson is, first, it is very important for all of us to smash the ideological idols which we have in our minds. So that is a very tough choice, to smash that ideological idols in our mind. That's why Prophet Muhammad, when he started his message, he said, قُولُ لَا إِلَهَ إِلَّا اللَّهُ تُفْلِحُ. The first and foremost message of Islam is bringing humanity towards one goal. That goal is Allah subhanahu wa ta'ala. I think we are the follower of Ahlul Bayt alayhi salatu wasalam. The immense knowledge which has been given by the Ahlul Bayt alayhi salatu wasalam is so deep. If we preach this, it's enough for any society at any part of the world and in any circumstances. Because when you talk about Allah, when you talk about Creator, nobody is going to bother you. So it is the time, I think, all the time, it is a universal message. Message is to bring humanity towards one, that one is. Even Quran says, يَا أَهْلَ الْكِتَابِ تَعَالَوْا إِلَىٰ كَلِمَةٍ سَوَىٰ بَيْنَنَا وَبَيْنَكُمْ أَلَّا نَعْبُدُ إِلَّا اللَّهِ. O people of the book, let's come and join in one common goal. That common goal is not to have any deity but Allah subhanahu wa ta'ala. Not to worship no one but Allah subhanahu wa ta'ala. That message we see in the du'as of Ahlul Bayt alayhi salatu wasalam, in the sermons of Imam Ali alayhi salatu wasalam. Even you read Najul Balaka, from beginning to the end he talks about Tawheed. When we read the du'as of Ahlul Bayt alayhi salatu wasalam, it is full of Tawheed. I'll give an example. There is a dua, Munajat al-Sha'baniya, very in-depth dua of Irfan. When Imam alayhi salatu, Imam Ali alayhi salatu wasalam, and all Imam Asim alayhi salatu wasalam, they used to pray this dua, and I hope inshallah in month of Sha'ban, we all of us, we encounter with this dua, and if I have time, inshallah I'll discuss in the month of Sha'ban about this dua. Imam says, Ilahi wa al-Hiqni بنور الأبحج نور العز الأبحج فأكون لك عارفا وعن غيرك منحرفا. It is so deep. Oh Allah, I beg you, please enjoin me in the ocean of light of yours. I have to know you. It is that light, I am the only being. Imam Ali is saying, it is the human being, only being, has the ability to join in the ocean of Tawheed. None of the creatures of Allah subhanahu wa ta'ala, they have this ability. Wa alhiqni, wa Allah, let me join in the ocean of nur of yours. That means I can become a reflection towards the Tawheed of Allah subhanahu wa ta'ala. So that is the subject which usually talk about the urafas, those who believe in the scientists of morals. Exclusively our ulama, they discuss immensely, they discuss very in detail this subject. We hope all of us, I was in England in month of Ramadan. We had about 3 ulamas in one home. You can imagine, one maulvi is more than enough. So 3 ulamas are sitting in one room, in one home. Whole night we used to discuss one subject each and every night. We started talking one night about the du'as, munajat al-khamsato ashar of Imam Zainul Abidin alayhi salatu wasalam. Allahumma salli ala Muhammad wa ala. Are you with me, inshallah? Salawat padhi Muhammad wa ala Muhammad wa ala. Aayi, ab zara sa qareeb aa jaiye. If you read the du'as of Imam Masumin alayhi salatu wasalam, exclusively Imam Zainul Abidin, and you see the iltizam, the continuity, all the duas, either at the beginning of the dua or at the end of the dua, there is a durood to Muhammad wa ala Muhammad. There is a blessing to Muhammad and on ala Muhammad. But the 15 duas, you don't see salawat in that. Why is that? That was the discussion of that night. So whole night everybody was putting inside their own ideology, their own afkar, according to their own studies. The conclusion is, it is very beautiful conclusion. And by the way, I think brothers, they know, it's a very famous alim, Baqir al-Maqdisi, who was he was a very good reciter of Iraq, and many, many duas you can see in the online, and so beautiful voice. He was also with us. And he said, I was reciting these duas, 15 munajat of Imam Zain al-Abidin, and we started giving translation. The alim who was the head of the department, he asked not to translate, not to add salawat while this reciting, because Imam Zain al-Abidin never mentioned salawat in these 15 munajat. Why? What is the purpose? Imam alayhi salatu wasalam is giving an insight to the believers. If you talk to non-believers, if they are in misery, they are in trouble, give this dua, and without any hesitation they can read this dua, because there is no name of Muhammad and Ali Muhammad alayhi salatu wasalam. Salawat pari Muhammad wa ala Muhammad. This is the method of Ahlul Bayt alayhi salatu wasalam. And nowadays our majalis are so confined to Shias, none of one non-Shia can come our majlis. Why is that? Why the sufra of Imam Sadiq was open, why we are closed? We have to ask this question. Why we are saying something bad to the people, and we are thinking other people can join with us? It is not. Look, I was talking, one of our brother, he was so furious on my phone. Maulana, I heard your majlis in last jashn. And you said not to do this. Yes, I said it. I have this conviction. And I learned many things while I am growing myself in this environment and also in the environment of the world. The best solution for the human Muslim Ummah to invite towards Tawheed of Allah subhanahu wa ta'ala, towards the Ahlul Bayt alayhi salatu wasalam, through Ud'u ila sabil rabbika bil hikmah wal mu'izatil hasana. With wisdom and with good advice. Salawat alayhi Muhammad wa alayhi Muhammad. So what should be the method? Can we talk about these atrocities? I said, let's go and study the life of the Imam Ali, the one who was immediately affected by the time. How he has dealt with the time. For 25 years, it's not an easy years. In him, it says, فَصَبَرْتَ وَفِي الْعَيْنِ قَضَى وَفِي الْحَلْقِ شَجَى. That's the painful era of 25 years. What was the approach of Imam? The approach was clear. Imam was not targeting these 1, 2, 3, 4, 5 people. He was having a goal of Islam in front of him. In fact, sometimes I used to say, I express myself very openly, Imam becomes an advisor to these 3 khulafas. And he tells them not to do this. And they listen to him because they know his vision, his sight is so wide. They have to listen to Imam alayhi salatu wasalam. Why Imam alayhi salatu wasalam helping these 2-3 people? Imam was not helping those 2-3-4-5 people. Imam was encouraging to have a unified effort to increase the knowledge of Islam rather than thinking of these 2-3-4-5 people. Salawat pari Muhammad wa alayhi Muhammad. In the third khutbah, which is in Nahjul Balagha, many, many narrators, they don't mention, as even in Nahjul Balagha, لَقَدْ تَقَمَّسَهَا إِبْنُ أَبِي قَحَفَ. No, some places, there is no Ibn Abi Qahafa, Ibn Fulan. Ibn Fulan, son of Fulan. Even the name of Qahafa was not there. Why? Because the target is the ideology, not personality. So I hope all of us, we do understand. Let me give you an insight from the Quran. Quran talks about the story of the people of the cave, Ashab al-Kahf. There were 3, fourth one was dog. There were 5, sixth one was dog. There were seven. Seventh one was? Eighth one was? Dog. Then Allah says, number we know it. Because don't go into number, go to the ideology of these people. So Quran, many, many stories when Quran mentions, never goes into the detail, goes to the ideology and the philosophy of that story. Hazrat Yunus, we do pray namaz, salat, ghufayla, in the first rakat, the ayah from Suratul Anbiya, وَذَنُّونَ إِذَّهَبَ مُغَادِبًا فَذَنَّ أَلَّنَّ نَقْدَرْ عَلَيْهِ فَنَادَ فِي الظُّلُمَاتِ لَا إِلَهَ إِلَّا أَنْتَ سُبْحَانَكَ إِنِّي كُنْتَ مِنُ الظَّالِمِينَ. It's a story of Hazrat Yunus. So he goes into the womb of a whale and he cries out for help. And he says, I made a mistake. I am sorry. إِنِّي كُنْتَ مِنَ الظَّالِمِينَ. The answer is, فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ. He cries out, Allah subhanahu wa ta'ala immediately helps him. فَاسْتَجَبْنَا لَهُ. Immediately Allah subhanahu wa ta'ala helps him. وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ. And we have rescued from his plight. Okay, this is the story. What is for me, Maulana, today? I am in the era of problem. What is today for me? What is the effect? Quran says, don't worry. The philosophy is, وَكَذَلَكَ نُنْجِلْ مُؤْمِنِينَ. Like Hazrat Yunus have been rescued from the plight, a mu'min will be rescued from the plight by Allah subhanahu wa ta'ala. Salawat wa alayhi wa sallam. Salawat wa alayhi wa sallam. یہ ہماری ٹریجیڈی ہے. ہماری ہم نے ابھی ہم کراچی میں تھے تو ایک صاحب نے کہا کہ مولانا معلوم ہے انقلاب ایران سے ہم کو بہت نقصان ہوا ہے. ایک پرسپیکٹو ہے. ٹھیک ابھی چلیے ڈسکس کریں کیوں نقصان ہوا ہے. ہزاروں مارے گئے انقلاب ایران کی وجہ سے. مارے گئے اس کے معنی انقلاب نہ آتا تو بہت بچ جاتے تھے. تو وہی بات ہوئی امام حسین علیہ السلام. امام حسین نہ انقلاب برپا کرتے تو یہ تسلی نہ ہوتی تھی. تو سب ماشاءاللہ سے کیوں رہتے تھے, کسی کو کوئی پریشانی نہیں ہوتی. تو انسان اس نیچے انحطاط تک بھی آ جاتا ہے جب آئیڈیالوجی کو چھوڑ دیتا ہے. آئیڈیالوجی ہماری اسلام کی افکار انسانی پر کو اثر انداز کرنا. افکار انسانی کیا؟ افکار امام حسین علیہ السلام کیا؟ امام حسین علیہ السلام نے سار ڈائریکٹ کیا, کہہ دیا. دیکھیے ایک مرتبہ تشکیل معاشرہ, کنسٹرکٹنگ اے سوسائٹی, معاشرے کی تشکیل ایک گھر سے شروع کیجئے, ممکن ہے آسان ہو جائے. مگر اصلاح معاشرہ بہت مشکل ہے. تشکیل معاشرہ میں حضرت آدم سے لے کر خاتم تک کی محنت کی گئی. توجہ ہے میرے ساتھ آپ. یعنی معاشرہ کا تشکیل دیا گیا, آدم نے بنیاد ڈالی اور سرکار نے من کنت مولا فہذا علی مولا الیوم اکملت لکم. تب معاشرہ تشکیل ہو گیا, بالکل کمپلیٹ ہو گیا. اس کے بعد معاشرہ اتنا تباہ ہو گیا تھا. اب مولا امام حسین کا مسئلہ تشکیل کا نہیں تھا, اصلاح معاشرہ تھا. اصلاح معاشرہ اس تشکیل سے بہت مشکل ہے. اسی لیے کہا جاتا ہے کہ عمارت بنانے کے لیے پسینہ بہتا ہے لیکن عمارت کی حفاظت کے لیے خون بہنا پڑتا ہے. تو ابتدائے آدم سے لے کر خاتم تک پسینہ بہا. اب ضرورت چونکہ اصلاح معاشرے کی تھی, امام حسین کا کوئی دوسرا راستہ نہیں ہے مگر یہ کہ میں خون دے دوں اپنے. تو ہمارا اپروچ, میرا یہ کنوکشن, میں ریکویسٹ کرتا ہوں آپ لوگ ماشاءاللہ اپنی افکار کو اتنا بلند کر لیجئے. حتیٰ میں امام علی علیہ السلام, آئی تھنک سو بیوٹیفل, بہت ہی اچھا خطبہ ہے مولا کا. کہتے ہیں کہ جب جنگ صفین سے واپس آ رہے تھے تو ایک ویلیج جو ایران سے تعلق رکھتا تھا وہاں داخل ہوئے. تو وہاں کا ساسانیوں کا دور میں جب بادشاہوں کا جو انقلاب استقبال کرتے تھے تو وہ جیسے ہی کوئی آتا تھا لیڈر اپنے آپ کو جوتے بغیر ناچتے ہوئے سامنے, اس کی بڑی ہیومیلیشن اپنے آپ کو کرتے ہوئے کرتے تھے. جب امام علی پہنچے اس سٹی میں تو سب لوگوں نے جوتوں کو نکالا تھا اور ناچتے ہوئے اسی طرح سے ذلیلانہ استقبال. مولا نے کہا کیا کر رہے ہو, کس نے کہا تم اپنے آپ کو اس طرح سے ذلیل کر دو؟ اس میں مولا نے خطبہ انشاء فرمایا کہ ایک رہبر کی ذمہ داری کیا ہے, قوم کی ذمہ داریاں کیا ہیں. رہبر کی ذمہ داری میں خود مولا نے فرمایا کہ دیکھو میں چونکہ امیر المومنین ہوں, تم مجھے پریز کرتے رہو میں خوش ہو جاؤں, یہ کمال نہیں ہے. جہاں پر تم یہ سمجھتے ہو کہ میں امپوز کر رہا ہوں میرے افکار کو, تمہارا کام ہے کہ تم مجھے ٹھیک کرو. آپ یہ کہیں گے امام یہ کہہ رہا, امام رہنمائی کر رہا ہے آئندہ آنے والی نسلوں کی, امام رہنمائی کر رہا ہے آئندہ آنے والے لیڈرز کی کہ لیڈر کو اپنی قوم کے سامنے ह्यूमिलिएट नहीं करना है कौम को भी, खुद भी ह्यूमिलिएट नहीं होना है और अपने आइडियोलॉजी को इम्पोज नहीं करना है, प्रेजेंट करना है। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। मैं समझता हूं आज उलमाए ईरान, मुझे फख्र है कि मैं बहुत ज्यादा स्टडी करता हूं, बे इंतहा मैंने ईरान से मुतालिक रोजाना भी सुबह से शाम तक जब मैं स्टडी करता रहा और डायरेक्ट एक रेडियो मारिफ है कुम मरकज हौजे से रिले होता, मैं उसको मुसलसल सुनता रहता हूं। उलमाए ईरान ने जो नहज सलीका सीखा है, लफ्ज इस्लाम लफ्ज मुस्लिमी, खूबसूरत अल्फाज, कभी हमने इन उलमा से मुनाजराना टाइप की दावत नहीं देखी। उससे पता चलता है कि अफकार इनके इतने बुलंद हो चुके हैं, अब ये मरहला ऐसा नहीं है कि मुसलमानों को फिर इन गुत्थियों में उलझाया जाए, बल्कि इनको इतना बुलंद कर दिया जाए कि अहले बैत का इंट्रोडक्शन अगर करना है तो यही वो ज़वात हैं जो अल्लाह तक पहुंचा सकते हैं। इनसे हटकर किसी जात में ये सलाहियत मौजूद नहीं है। ये पयाम है और मैं समझता हूं हमारे लिए सबके लिए मैसेज है, और अफकार को इतना बुलंद कर लें। हत्ता मैं आपके सामने मुसलसल शब जुम्मा आपके सामने आता हूं, अगर आप मैं इश्तबा कर रहा हूं तो आपको पूरा हक है कि मौलाना यहां पर आप इश्तबा कर रहे हैं, आप हमको समझाइए। इसलिए कि मुसीबत ये हो गई आज के जमाने में, हमारी तकारीरें हो गई मोनोलाग। अमीर मासूमीन के जमाने में मोनोलाग नहीं थी, डायलॉग थी। मासूम के जमाने में जब मौला तकरीर करते थे तो नीचे समझ में नहीं आने वाला पूछता, मौला नहीं समझ में आया, ये क्या फरमा रहा है, यहां पर रुक जाइए समझाइए यहां पर। अब यहां का मौलवी है कि कुछ बोल ही नहीं सकता, बोले तो मौलवी डरा देगा, डांट देगा कि जाएं आप क्या कर रहे हैं। बल्कि तकद्दुस मजलिस तबाह हो गई, गोया डिस्कशन करना तकद्दुस मजलिस के खिलाफ हो गया। हमारे अफकार को हमको बुलंद करना है, उस मंजिल पर ले जाना है जहां पर अहले बैत ने दावत दी है। और देखिये कम्युनिकेशन की इंतहा मैं स्टडी कर रहा हूं और इंशाल्लाह बहुत जल्द एक मसले पर इफेक्टिव कम्युनिकेशन इन इस्लाम एक अशरे की तैयारी है। मैं एक जगह पहुंचा जहां पर मौला इमाम हुसैन अलैहिस्सलाम की कम्युनिकेशन की इंतहा शब आशू। आप गौर करें विक्टर एनीमी और जो आया है वो कत्ल व गारत के लिए आया है, तबाही के लिए आया है। कमांडर इन चीफ इब्न साद को के पास मौला कहते हैं कि एमएसरी को भेजो, अपने एमएसरी को भेजा। अब जब वो पहुंचा है उसने ये कहा कि मौला ये फरमा रहे हैं कि तुम इस खून से बाज आओ, निकल जाओ यहां से। इब्ने साद कहता है कि ना मैंने तय कर लिया है और मेरी निगाह में सिवाय रे की हुकूमत के कुछ और नहीं है। एमएसरी जो गया था उसने कहा कि देखो मौला ने फरमाया कि अगर तुम हुकूमत चाहते हो तुम इससे बड़ी हुकूमत दिला दूंगा, कहना अगर मैं यहां से हटूंगा तो मेरा घर बर्बाद हो गया। मौला ने फरमाया है कि तुझे घर न दुनिया में बल्कि आखिरत में भी दूंगा। यानी आखिरी लम्हे तक इमाम हुसैन की कम्युनिकेशन लाइन ओपन है। हत्ता आखिरी लम्हे में जबकि इमाम हुसैन अलैहिस्सलाम शहादत से चंद लम्हे बाकी हैं, मौला फरमाते हैं अब भी मौका है तुम यहां से वापस चले जाओ। यानी पूरा घर खत्म हो गया है। अब देखिए उसकी बुजुर्गवारी की अंदाजा नहीं कर सकते उनके इन डेप्थ अफकार के। हम लोग अगर एक लम्हे पर इमाम मासूमीन के समझ जाए तो हमारी जिंदगी की मेराज है। इमाम हुसैन पूरा घर खत्म करने के बाद ये कह रहे हैं कि अब भी तुम मेरे हाथों को मेरे खून को अपने हाथों से रंगीन ना करो। मौला कब अब ये मौके पर ये कैसे हो सकता, कहा मेरे बाबा को नहीं सुना तुमने जब जख्मी इब्न मुलजिम ने जख्मी कर दिया, इब्न मुलजिम सामने आया है, मौला ने फरमाया बेटा हसन अगर मैं जिंदा हूं तो मैं देख लूंगा जो मुझे इसको करना है, अगर मैं इस दुनिया से चला जाऊं इसने एक हमला किया है तुम भी एक ही हमला करना, एक ही वार करना, एक ही तलवार मारना। उसके बाद कहा बख्श दो तो तकवे से करीब, यानी जो जख्मी खाया इमामत इमाम आदिल इसको कहते हैं, जो जख्मी है और इस दुनिया से जाने वाला वो कह रहा है कि मैं तुम अगर बख्श दो तो। यही इमाम हुसैन अलैहिस्सलाम पूरे घर को खत्म करने के बाद अब भी मौका है तुम चले जाओ। इसलिए कि मकसद इस्लाह माशरा का है और इस्लाह माशरे में इमाम की वजूद जरूरी है। अगर तुम मेरे पीछे ना पड़ो तो मगर देखा कि दुनिया ने मुकाबले अब आ ही गए हो तो आओ। चुनांचे हुआ जो कुछ होना था और आप लोग मसाइब में मुसलसल सुनते रहे हैं कि ये वो दौर है जबकि जिस दौर में करबला के वाकये के बाद मुख्तार ने रिवेंज लिया है शहदाए करबला का। कहते हैं कि एक मर्तबा منحال مختار سے ملنے گئے. مختار نے پوچھا منحال کیا بات ہے؟ کہا میں ابھی مولا سے ملاقات کر کے آ رہا ہوں, مولا سجدے میں تھے اور جب میں سب میں سامنے گیا تو اٹھنے کے بعد مجھ سے مولا نے پوچھا کہ آیا اور ملا گرفتار ہو چکا ہے یا نہیں ہو چکا ہے. فوراً مختار سجدے میں سر جھکاتے ہیں, پروردگار مجھے اس دنیا سے اس وقت تک نہ اٹھا جب تک کہ حرملہ گرفتار نہ ہو جائے. ابھی مختار سجدے سے سر اٹھا ہی رہے ہیں, ایک مرتبہ سامنے گرفتار کر کے لایا گیا, پھر دوسری مرتبہ شکر کا سجدہ ادا کیا. مختار نے حرملہ سے پوچھا کہ آخر تو نے وہ کرائم کون سا کیا ہے جس کو امام نے ہر مصیبت کو بھلایا, شاید بھلایا دیا ہو, لیکن تیرا وہ کرائم ہے جس کو امام نے نہیں بھلایا ہے. ایک مرتبہ کہتا ہے کہ میرے پاس کئی تیر تھے میرے ترکش میں, مگر چند تیر تھے جو لگے ہیں, ان میں سے پہلا تیر ہے جبکہ عباس پانی لے کر کے جا رہے تھے خیام کی طرف اور یقین تھا کہ پانی پہنچنے والا ہے, میں نے اپنے کمان میں تیر کو جوڑا اور جب پانی اس مش پر لگا ہے تو پانی بہا ہے, عباس نے اپنے رخ کو موڑ دیا ہے. یہ کہہ کر گھوڑے اب تجھے گوم مقتل میں سے باہر جانا نہیں ہے, اس لیے کہ جس امید کے ساتھ میں جا رہا تھا اب وہ امیدیں ختم ہو گئی ہیں. دوسرا تیر جبکہ حسین ایک ننھے سے بچے کو میدان کربلا میں لائے ہوئے تھے اور ہاتھوں میں پانی مانگ رہے تھے, میں نے کمان میں کمان میں اپنے تیر کو جوڑا, تیر سوشابا جو چلا تو حسین کے ننھے بچے کے گلے میں اور علی اصغر کے نہ صرف گلے پر بلکہ حسین کے بازوؤں پر شاید بچہ دلک بھی نہ سکا ہو. جب پلٹ کر حسین خیام کے قریب آئے, زینب کو آواز دی, ماں کو آواز دی, میری بہنیں سن رہی ہیں, میرے گھر والے سمائیں گودیاں خدا سلامت رکھے, ماں کو آواز نہیں دی بلکہ زینب کو آواز دی, مگر ماں کا دل تھا رباب دوڑی ہوئی آئی, میرے والی میرے بچے نے پانی پی لیا, آیا میرا بچہ پانی پی لیا. امام سے سوال کرتی کرتی ایک مرتبہ پوچھتی ہے, میرے والی میں آپ کے چہرے پر یہ خون کاہے کا ہے؟ امام نے ایک مرتبہ آبا کو ہٹایا, رباب نے تاریخی جملہ کہا, امثلو کا یو نہر, اے میرے بچے کہ تجھ جیسا بھی ذبح کیا جاتا ہے. اللہ لعنت اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ای منقلبین. سورہ فاتحہ کی درخواست سید حسن مہدی رضوی اور تمام مومن و مومنات شہدائے کربلا شہدائے.